جانے مسائل تو علماء سے پوچھے، یہ حکم مبین ہم کو رب سے ملا ہے۔
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، پروگرام دارالافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں۔ ہمارے ساتھ مہمان مفتی جمیل صاحب ہیں، ان کو خوش آمدید کہتے ہیں۔ ابتداء درود پاک کی فضیلت، پیارے رسول صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہے کہ جو شخص جمعہ کے دن مجھ پر 100 بار درود بھیجے، اللہ اس کی 100 حاجتیں پوری فرماتا ہے، اور 100 حاجتوں میں سے 30 حاجتیں دنیا کی ہیں، 70 حاجتیں آخرت کی، اللہ اپنی رحمت سے پوری فرمائے گا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاۃ و سلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ۔ جمیل صاحب، قربانی کے نصاب کے حوالے سے بہت سے ایسے سوالات ہوتے ہیں کہ اگر کسی کے پاس، کیونکہ عام طور پر خواتین کے پاس کچھ نہ کچھ زیور ہوتا ہے، تو اب ان کے پاس سونا ہے، تو یہ کس قدر ملکیت میں اگر ہوگا تو قربانی ہوگی؟ سوال ہمارے پاس 2 تولے، 3 تولے، 1 تولہ، اس طرح کر کے آتے ہیں۔
بسم اللہ الرحمن الرحیم۔ عمومی طور پہ زیورات یہ خواتین کے پاس ہوا کرتے ہیں، مرد حضرات میں تو وہی ہوں گے جو سنار ہوں اور ان کا وہ مال تجارت ہوتا ہے، تو عمومی طور پہ خواتین کے پاس زیور ہوتے ہیں، اور کثیر خواتین ان کے پاس سونا اتنا نہیں ہوتا کہ وہ 7.5 تولہ جو سونے کا نصاب ہے اس تک پہنچتا ہو۔
ٹھیک۔
اب جیسے کہ آپ نے سوال کیا کہ 2 تولہ ہوں گے، 3 تولہ یا 1 تولہ، تو آیا اس صورت میں کسی بھی خاتون پر کیا قربانی واجب ہے؟ تو قربانی واجب ہونے کے حوالے سے اصول اور ضابطہ یہ ہے کہ اگر کسی عورت کی ملک میں یا مرد کی ملک میں سونا ہے اور وہ مال تجارت کے طور پہ نہیں ہے، نارملی انداز کا ہے، یوز اور استعمال کرنے کے اعتبار سے، یا استعمال نہیں اور ویسے ہی رکھا ہے، تو اگر کسی کی ملک میں اگر سونا ہے اور وہ 2 تولہ 1 تولہ ہے، اور اس سونے کے علاوہ نہ چاندی ہے اس کے پاس، نہ پرائز بونڈ ہے، نہ کرنسی کی کوئی بھی ایسی صورت جو حاجت اصلیہ سے زائد ہو، قرض وغیرہ سے فارغ ہو،
ٹھیک،
ایسی سونے کے علاوہ نہ کرنسی ہے، نہ چاندی ہے، نہ مال تجارت ہے، اور قربانی کے اندر جو خاص مال نامی ہوتے ہیں، مال نامی میں سونا، چاندی، کرنسی، مال تجارت، یہ 4 قسم کے مال آتے ہیں، اور اس کے علاوہ یعنی کسی بھی قسم کا مال و اسباب جو حاجت اور ضرورت سے زائد ہو اور اس کی مالیت قرض وغیرہ سے بھی فارغ ہو۔ تو اب مثال کے طور پر کوئی پلاٹ ہے، وہ لیا ہوا ہے، تو وہ اگر حاجت اور ضرورت سے زائد ہے اور 1 تولہ سونا ہے، تو اس پلاٹ کی ویلیو اور 1 تولہ سونا کی، ان دونوں کی ویلیو کو جب پلس کریں گے، ملائیں گے، تو لازمی بات ہے یہ 52.5 تولہ چاندی کی قیمت سے زیادہ ہی ہوگا۔ تو جب کسی بھی شخص میں کی ملکیت میں سونا اور پلس چاندی، یا سونا پرائز بونڈ، یا سونا اور مال تجارت، اگر یہ مل کر 52.5 تولہ چاندی کے نصاب کی مالیت کو پہنچ جائیں، تو اب اس کے اوپر ایام قربانی میں اگر یہ ملکیت پائی جائے، حاجت اصلیہ سے زائد، قرض سے فارغ، تو پھر قربانی واجب ہو جاتی ہے۔
ٹھیک۔
اب یہ خواتین کو بھی دیکھنا چاہیے کہ ان کی ملکیت میں جو زیور کی صورت میں سونا موجود ہوتا ہے، تو اس کی مقدار کتنی ہے، پھر ایام قربانی میں ان کی ملکیت میں سونے کے علاوہ چاندی، پرائز بونڈ، مال تجارت، اگر یہ ان کا کوئی کاروبار چھوٹا موٹا ہے تو اس کو دیکھ لیں، وہ ہے، اور کرنسی کی ایک صورت، یہ عام طور پہ خواتین نے بھی گھریلو کچھ نہ کچھ کمیٹی بی سی ڈالی ہوئی ہوتی ہے، اب وہ چاہے 500 روپے مہینے کی ہو یا 1000 روپے مہینے کی ہو، تو وہ جو رقم ان کی جا رہی ہے،
ٹھیک ہے،
تو اس کو بھی سونے کے ساتھ پلس کریں گی،
ملا لیں گی،
ملا لیں گی۔ تو مرد ہو یا عورت ہو، ہر ایک کو چاہیے کہ اللہ تبارک و تعالی کی طرف سے سرکار دو عالم صلی اللہ علیہ وسلم کی طرف سے جو مالدار شخص پر ایام قربانی میں سنت ابراہیمی کی ادائیگی کے لیے جو قربانی واجب ہے اس واجب کی ادائیگی کے حوالے سے شرعی رہنمائی حاصل کر لے، معلوم کر لے کہ مجھ پر ایام قربانی آنے والے ہیں اور متوقع کیفیت میری مال کی یہ پوزیشن بن سکتی ہے، آیا مجھ پہ قربانی واجب ہے یا نہیں؟ تو چونکہ ابھی تک ایام قربانی تو نہیں آئے، لیکن ایک اندازہ ہوتا ہے، آدمی پہلے سے معلوم کر لے تاکہ اگر قربانی واجب ہو تو ایام قربانی آنے سے پہلے ہی قربانی کے جانور کا اہتمام کیا جائے، اگر کسی بڑے جانور میں حصہ لینا ہے تو اجتماعی قربانی میں حصہ ڈالنے میں آسانی ہو، تو یہ شرعی رہنمائی اس حوالے سے لے لینا یہ بہتر ہے، تاکہ آپ کو ایک واضح حکم آپ کو بیان کر دیا جائے گا کہ آپ پر قربانی واجب ہے یا نہیں۔
ٹھیک ہے، ماشاءاللہ، جی بڑھتے ہیں سوالات کی طرف۔
میرا نام محمد عمیر ہے، میرا مفتی صاحب کی بارگاہ میں سوال یہ ہے، عرفے کے دن روزہ ایک رکھنا چاہیے یا دو رکھنا چاہیے، اس کی رہنمائی فرما دیجیے۔
عرفے کے دن یعنی یوم عرفہ جو فضیلت والا دن ہے، تو دو کیسے رکھیں گے؟ دوسرا دن تو عید کا دن ہے۔
اب جو یوم عرفہ ہے وہ 9 ذی الحجہ جس کو یوم عرفہ کہا جاتا ہے، یوم عرفہ کہنے کی جو وجہ بھی ہے کہ عرفات کے دن 9 ذی الحجہ کو حجاج کرام حج کا ایک رکن اعظم وقوف عرفہ اس کی ادائیگی کے لیے وہاں پر جمع ہوتے ہیں، تو اس دن کی مناسبت سے اس 9 ذی الحجہ کو یوم عرفہ کہا جاتا ہے، اور روزہ چونکہ اس کا ایک وقت ہے صبح صادق سے لے کے غروب آفتاب تک، یہ ایک طویل جو بھی دورانیہ بنتا ہے 12 گھنٹے 15 گھنٹے 16 گھنٹے، تو یہ پورا جو دورانیہ اس میں ایک وقت میں ایک ہی روزہ رکھا جاتا ہے، تو ایک دن میں دو روزے نہیں رکھ سکتے۔ ہاں فجر کا وقت ہے، آپ اس میں قضاء عمری بکثرت ادا کر سکتے ہیں، ظہر کا وقت ہے، نوافل سے نوافل آپ پڑھے جا سکتے ہیں، ایک وقت میں پڑھ سکتے ہیں، لیکن جو روزے کا جو وقت ہے اس وقت کے اندر ایک روزے کے علاوہ دوسرے روزے کی گنجائش نہیں ہے، تو یوم عرفہ میں ایک ہی دن کا روزہ رکھیں گے یعنی 9 ذی الحجہ کا، اور یہ حجاج کرام کے لیے یہ روزہ رکھنا منع ہے۔ البتہ جو روزے جو حجاج کرام نہیں ہیں اپنے اپنے شہروں میں اپنے اپنے ملکوں میں ہیں، تو وہ یوم عرفہ کے دن کا روزہ رکھیں کہ سرکار دو عالم صلی اللہ علیہ وسلم نے اس دن کے روزے کی فضیلت بھی ارشاد فرمائی ہے، پچھلے سال کے گناہوں کی بخشش معافی کا یہ روزہ سبب بنتا ہے، تو روزہ رکھیں۔ اور اگلا جو دن ہے وہ 10 ذی الحجہ ہے، 10، 11، 12 اور 13،
ٹھیک،
یہ 4 دن لگاتار ہیں، ان 4 دنوں میں روزہ رکھنا حرام ہے، مکروہ تحریمی ہے، ناجائز ہے۔ اور ایک دن الگ سے ہے وہ عید الفطر،
ٹھیک،
یعنی رمضان المبارک ختم ہوتا ہے، عید کا چاند نظر آتا ہے، تو اگلا دن جو ہوتا ہے عید الفطر کا پہلا دن، تو یہ پہلا دن یہ 5واں دن ہے جس میں روزہ رکھنا ناجائز ہے، تو پورے سال میں یہ 5 دن ایسے ہیں جن 5 دنوں میں روزہ نہیں رکھ سکتے، اس کے علاوہ بقیہ تمام ایام میں روزے رکھ سکتے ہیں۔
ٹھیک ہے، اچھا یہ ان کو شاید شبہ ہوا ہو جیسے 9 محرم اور 10 محرم،
جی جی،
یعنی 10 کا رکھتے ہیں تو کیا کہا جاتا ہے اس سے حدیث پاک میں جیسے ایک اس سے پہلے رکھ لیا جائے یا بعد میں رکھ لیا جائے مستحب، اور اکیلے شاید ان کو یہ شبہ ہے کہ اکیلے 9 ذی الحجہ کا روزہ جو رکھیں گے تو اس کے ساتھ ہمیں کچھ ملانا پڑے گا، ویسے ابتدائی دن تو فضیلت والے
بالکل ذی الحجہ کے جو ایام ہیں،
جی ہاں،
اب یہ حجاج کرام ہو یا غیر حاجی، یہ ماہ ذی الحجہ بھی حرمت والے مہینوں میں سے یہ ایک عظیم المرتبت مہینہ ہے،
ٹھیک،
تو اس مہینے کے اندر بھی روزے رکھے جائیں،
صحیح،
تو باقی حجاج کرام کو یہ دیکھ لینا چاہیے کہ حج کے ارکان کی ادائیگی کرنی ہے، اگر نوافل روزے رکھنے کی وجہ سے کمزوری آئے اور حج کے جو مناسک ہیں ان میں وہ کمزور ہو جائیں گے، تکلیف میں آ جائیں گے، تو پھر یہ روزے نہ رکھیں، ویسے بھی نفل روزے ہیں۔
ٹھیک ہے، ٹھیک ہے، اور اعلیٰ حضرت امام علیہ سنت نے لکھا کہ نفلی روزوں میں سے افضل ترین روزہ 9 ذی الحجہ کا ہے،
سبحان اللہ،
یعنی یوم عرفہ کا کمال، یعنی جتنے نفلی پورے سال کے رکھے جاتے ہیں ان میں افضل اسے روزہ فرمایا ہے. اور ناظرین اکرام, اس نو یوم عرفہ سے مراد نو ذو الحجہ ہے, جیسا کہ ابھی وضاحت ہوئی بیان ہوا, کیونکہ بعض اوقات تاریخ کا فرق ہونے کی وجہ سے, جیسے ہمارے یہاں 8 ذو الحجہ ہے اور اسی حجاج کرام وہاں ہیں تو وہاں 9 ذو الحجہ اور وہ عرفات کے میدان میں, تو کچھ لوگ شاید اس میں بھی شبہ میں پڑ جاتے ہیں کہ بھئی یوم عرفہ تو پھر وہ ہوا, تو یوم عرفہ وہ ہوا یا نو ہوا, اپنے اپنے ملکوں کے اعتبار.
دیکھیں اب چاند کے اعتبار سے ہی مہینے کا آغاز ہو رہا ہے, چاند دکھنے کے اعتبار سے ہی جو مہینہ ہم گزار رہے تب اس کا اختتام ہو رہا ہے, تو اس لیے 9 ذی الحجہ یوم عرفہ, جسے پاکستان میں جب بھی یوم عرفہ یعنی 9 ذی الحجہ ہوگی وہی دن مسلمان جو پاکستان میں ہیں ان کے لیے یوم عرفہ ہوگا. اب اگر عرب شریف کے اندر ایک دن پہلے چاند کی رویت ہوتی ہے اور یہاں 8 ذی الحجہ ہے اور وہاں 9 ذی الحجہ ہے, اور وہاں حجاج کرام وہ میدان عرفات میں وقوف عرفہ کر رہے ہیں اور ہم یہ کہیں تو 8 ذی الحجہ کو انہوں نے وقوف کر لیا, تو ان کا حج کیسے ہوگا؟ تو ایسا نہیں ہے, وہ جس مقام پر ہیں وہاں جو وقت چل رہا ہے اس کا اعتبار ہے, ہم جس مقام پر ہیں وہاں جو وقت چل رہا ہے اس کا اعتبار ہے. اگر اس کو ہم یوں دیکھ لیں کہ ہم جب مغرب پڑھ رہے ہوتے ہیں, غروب آفتاب جب ہو جاتا ہے, تو وہاں پر تقریباً 2 گھنٹے کا وقت, جیسے کچھ چند منٹ اوپر نیچے, وہاں پہ غروب آفتاب 2 گھنٹے بعد ہوگا. جب 2 گھنٹے بعد ہوگا ہم کہیں گے ہم یہاں پہ مغرب پڑھ لیں تو آپ لوگ بھی مغرب پڑھ لیں,
یا ہم نے روزہ افطار کر لیا آپ بھی کر لو,
آپ بھی کر لیں,
روزہ
نہیں ہو سکتا. تو وہی وہاں نمازوں کے اوقات میں سورج کی جو روش ہے گردش ہے اس کا اعتبار ہوگا, جب وہاں سورج غروب ہوگا وہاں ان کے لیے وقت افطار ہوگا, تب جا کے ان کے لیے مغرب کا وقت شروع ہوگا اور ادھر ہمارا عشاء کا وقت شروع ہو چکا ہوگا.
ٹھیک,
تو ہر جگہ کا اپنا اعتبار ہے. تو ایک جگہ رہنے والا شخص دنیا کے دوسرے کونے یا کسی اور ملک والوں کے لیے اپنے یہاں کے اوقات کے حساب سے جو احکام ہیں وہ لاگو نہیں کر سکتا.
ٹھیک ہے جی, پڑھتے ہیں مزید سوالات کی طرف.
مفتی صاحب کی بارگاہ میں میرا سوال یہ ہے, شوہر نے اگر صحیح الفاظ میں 3 طلاق دے دی ہو تو کیا وہ تینوں نافذ ہو جاتی ہیں یا نہیں, رجوع کی کوئی صورت ہے یا نہیں, جواب ارشاد فرما دیجیے.
جی انہوں نے الفاظ تو نہیں بولے, اور اوور آل ہم اس طرح کے جو طلاق کے کلمات, اس طرح کے جو سوالات ہوتے ہیں ان کو مشکل ہوتا ہے ڈیل کرنا, کیونکہ جب تک ہم پوری وضاحت نہ لیں کہ وہ کیا کلمات بولے تھے تو اس وقت تک وہ اس کا جواب ہی نہیں ہو پائے گا. تو انہوں نے سوال کی تو وضاحت نہیں کی, لیکن چلیں اگر الفاظ جیسے بولنے چاہیے ویسے ہی بولے تو تینوں ایک ساتھ دے دی, جو لوگوں کو شبہ ہوتا ہے کہ تینوں ایک ہو جاتی ہیں یا کیا ہے, اس حوالے سے آپ کچھ بتا دیں.
اگر کوئی شخص اپنی اہلیہ کو جو رخصت ہو کر ان کے پاس آ بھی چکی ہیں, جیسے نارمل انداز میں میاں بیوی ساتھ رہ رہے ہوتے ہیں اور طلاق تک نوبت پہنچ گئی اور وہ ایک جملے میں یعنی یوں کہے کہ میں نے تمہیں 3 طلاقیں دیں, یا کہے میں نے تجھے طلاق دی طلاق دی طلاق دی, اب یعنی الگ الگ جملوں سے بیوی کو طلاق دی, یا ایک طلاق اب دی ایک طلاق اگلے ہفتے دی پھر ایک طلاق اس سے اگلے ہفتے دی, یا ایک طلاق ابھی دی اب اگلی طلاق اگلے مہینے میں دی پھر تیسری طلاق اگلے مہینے میں دی, تو کسی بھی طریقے سے عورت کو اگر کسی آدمی نے 3 طلاقیں دے دی ہیں تو 3 طلاقوں کی صورت میں عورت اپنے شوہر کے اوپر حرام ہو جاتی ہے. اب یہ دونوں ایک دوسرے کے لیے حرام ہو چکے ہیں, اب یہ کہنا کہ 3 طلاقیں ایک ہیں تو یہ موقف بالکل ہی غلط ہے. جمہور صحابہ کرام علی رضوان ائمہ کرام ان سب کا یہی موقف ہے کہ 3 طلاقیں ایک مجلس میں ہوں یا متعدد مجالس کے اندر ہوں 3 طلاقیں 3 ہی ہوا کرتی ہیں,
اور چاروں ائمہ کا
اس پہ اتفاق ہے. پھر مزید یہ کہ سرکار دو عالم صلی اللہ علیہ وسلم کے سامنے ایک صحابی نے اپنی اہلیہ کو 3 طلاقیں دیں, ان صحابیہ سے پوچھا گیا کہ آپ کے شوہر نے آپ کو کس طرح سے طلاق دی تھی, تو انہوں نے فرمایا کہ وہ یمن جا رہے تھے اور یمن جاتے ہوئے انہوں نے مجھے 3 طلاقیں دیں, فانفذہ رسول اللہ, تو سرکار دو عالم صلی اللہ علیہ وسلم نے ان 3 طلاقوں کو نافذ فرما دیا. تو احادیث کریمہ ہیں باقاعدہ جس میں 3 طلاقوں کا بیک وقت واقع کرنے سے 3 طلاقوں کا ہی حکم ہے, صحابہ کرام علیہم رضوان کے اس پہ فتاوی ہیں, مختلف صحابہ کرام علیہ رضوان سے پوچھا گیا، کسی نے کہا کہ میں اپنی بیوی کو 10 طلاق دے کر آیا ہوں، کیا حکم ہے؟ تو فرمایا بانت من کا امرأتک، تیری بیوی تجھ سے جدا ہو گئی. کہیں فرمایا حرمت علیک امرأتک، تیری بیوی تجھ پہ حرام ہو گئی. تو اس طرح صحابہ کرام علیہ رضوان کے باقاعدہ یہ فتاوی ہیں اور یہ کتب احادیث کے اندر موجود ہیں. اور دار الافتاء اہل سنت سے 3 طلاقیں متعدد مجالس میں ہوں یا ایک مجلس میں دی جائیں، اس پر باقاعدہ قرآن و احادیث کی روشنی میں ایک تفصیلی فتویٰ بھی موجود ہے، اس کو بھی آپ پڑھ سکتے ہیں.
حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہما، آپ فرمایا کرتے تھے کہ جو آپ کے پاس ایسا آدمی آتا 3 طلاقیں بھی دے دی ایک ساتھ، اور پھر کہا کرتے تھے کہ پھر وہ تلاش کرتا ہے مدینہ کی گلیوں میں، عبداللہ کہاں ہیں، عبداللہ کا مجھے فتویٰ دیں. تو آپ انہیں یہی فرمایا کرتے تھے کہ جو اللہ سے ڈرتا ہے اللہ اس کے لیے راہ پیدا کرتا ہے، کوئی راستہ ہوتا ہے. جس نے خود ہی ایسی حماقت سے کام لیا تو اب اس کے لیے کوئی راستہ نہیں ہے. تو جو شریعت مطہرہ کا طریقہ کار ہے، اگر کبھی واقعی ایسا معاملہ درپیش ہو جائے، تو جب نکاح کرتے ہیں تو اس وقت تو پتہ نہیں کتنے اجلاس ہوتے ہیں، میٹنگ ہوتی ہیں، جمیل صاحب اتنی اتنی باتیں طے ہو رہی ہوتی ہیں کہ مگنی میں کتنے، نکاح کے ٹائم کتنے، بارات میں کتنے افراد آئیں گے، اچھا کیا دینا ہے، ادھر سے سوٹ ہوں گے، کیا ہے ساتھ گولڈ دے رہے ہیں، کیا دے رہے ہیں، حق مہر کیا ہے، حق مہر لکھا جا رہا ہے، اور بھی کئی چیزیں. یعنی اس وقت اتنے صلاح و مشورے، اور جب اگر خدا نہ خاصہ طلاق کا معاملہ ہو تو پھر ٹھکر کے بس ختم کر دینا سلسلہ.
غصہ جو ہے نا، وہ جو آپ مثالیں دے رہے ہیں، وہ تو ایک محبت بھرا ماحول ہے، خوشیاں ہی خوشیاں ہیں، تو آدمی اس میں دوسروں کو بھی شریک کرتا ہے، مشورے کرتا ہے. لیکن غصہ ایک ایسی چیز ہے کہ اس میں آدمی پر حماقت سوار ہو جاتی ہے اور آدمی دور اندیشی سے کام نہیں لے پاتا، اور وہ یہ نہیں سوچتا کہ اس کا نتیجہ کیا ہوگا. وہ 3 طلاق ہوں یا 1 طلاق ہوں، طلاق دینے کی صورت میں عمومی طور پہ یہی دیکھا گیا ہے کہ پچھتاوا یہ آدمی کو بہت زیادہ ہوتا ہے، اور پچھتاوے کے ساتھ ساتھ بچوں کی لائف ڈسٹرب ہو جاتی ہے.
اللہ اکبر.
میاں بیوی تو جتنے ان کی لائف تھی نکاح کے حوالے سے، 10 سال 5 سال جتنے بھی عرصہ، بعض اوقات شفیق صاحب 30-35 35-35 سال
بالکل بالکل
نکاح کو ہو چکے ہوتے ہیں، اور بالکل دونوں ضعیف العمری میں ہیں. بس یعنی یوں سمجھیں کہ صبر کا پیمانہ لبریز ہوا، اتنے سال تک برداشت کرتے کرتے آخری مہینوں میں دنوں میں طلاق ہو جاتی.
اور کتنی مشکل یہ معاملہ ان اس اولاد کے لیے جو کہتے ہیں کہ ہمارے والدین نے یہ کر دیا، اب ہم کیا کریں. اب دونوں زہر شریعت تو کہہ دیتی، اور پھر بس وقت جب بچے چھوٹے ہوتے ہیں، اور اس وقت بھی جب یہ ایک کھینچت آنی ہوتی ہے نا کہ اب طلاق ہوگی یا جدائی ہوئی، یہ بچے کہاں جائیں گے، اب بچے کس کے پاس، اب ماں کے میں رکھوں گی، باپ کے میں، پھر کورٹ کچہریوں کے چکر، پھر فیصلہ ہو. اچھا شرعی طور پر بھی فیصلہ بھی اس کو پرورش کا حق کس کو آتا ہے، کتنی عمر تک ہوتا ہے، لیکن وہ بھی ٹائم پیریڈ ہے نا، اس عمر کے بعد یہ والد کے پاس چلے جائیں گے. تو کتنی پچیدگیاں ہیں ناظرین کرام. ایسا نہیں ہے کہ آدمی کہے کہ بس یہ ایک ہی ٹینشن تھی ختم ہو گئی، اس کے بعد کتنی اور ٹینشنیں آدمی اپنے اوپر سوار کرتا ہے، اپنے بچوں کی زندگیاں آگے، ان کے مستقبل خراب کرتا ہے. تو لہٰذا ان چیزوں میں حتی الامکان وہ دیکھا جائے، اور جہاں تک معاملہ ہو تو کسی مفتی اسلام سے، عالم دین سے باقاعدہ مشاورت کرنے کے بعد اس طرف قدم بڑھایا جائے. ایسے بلا وجہ ہرگز یہ قدم اختیار نہ کیا جائے. بڑھتے ہیں آپ کے مزید سوالات.
میرا نام مرزا شیراز بیگ ہے. میرا مفتی صاحب سے یہ سوال ہے کہ میری بیوی بقرعید کے 2 مہینے بعد ہے، اور میں اگر کسی سے ادھار لے کر قربانی کر لوں تو کیا میری اس میں قربانی ہو جائے گی؟
ٹھیک ہے جی، ادھار لے کر قربانی ہو جائے گی. کئی لوگوں کو اس طرح کی پیسے تو ہوتے ہیں، پیسہ آنا بھی ہوتا ہے، اور اس وقت ہاتھ میں نہیں ہے، تو ایسا شخص ادھار لے، اور ایک وہ کہ جس کے پاس ہے ہی نہیں ہے، تو وہ کہتا ہے میں ادھار لے کے کر لیتا ہوں، بعد میں ادھار دے دوں گا، دونوں پہ آپ کیا کہیں گے؟
پہلی صورت کے جس میں آدمی مالدار ہے، غنی ہے، لیکن اس کے پاس کیش اماؤنٹ اس وقت نہیں ہے، وہ 1-2 مہینے بعد آئے گا، ایام قربانی کے بعد اس کو ملے گا، لیکن اس پہ قربانی واجب ہو رہی ہو تو اب اس پر تو قربانی کی ادائیگی لازم ہے. اب اس کے لیے چاہے تو اپنی ضرورت سے زائد چیزوں کو فروخت کر کے پھر قربانی کا اہتمام یا انتظام کرے، یا किसी से कर्ज ले ले और जब आइंदा इसकी रकम इसको मौसूल होगी तो कर्ज की अदायगी कर दे। जिस पे कुर्बानी वाजिब है उस पर तो लाजिम है चाहे उसको कर्ज लेना पड़े।
ठीक।
अच्छा, दूसरा कि एक शख्स जिस पे कुर्बानी वाजिब नहीं है लेकिन वो ये देख रहा है कि इतने लोग कुर्बानी कर रहे हैं, सवाब हासिल कर रहे हैं, उन पे वाजिब है, मुझ पे अगर वाजिब नहीं है लेकिन मेरा एक शौक है कि मैं भी अल्लाह ताला की राह में कुछ कुर्बान करूं, तो इसके लिए ये कुर्बानी का इब्तदाई मरहला हम कहेंगे कि ये नफिल दर्जा है, इस पे लाजिम नहीं है। लेकिन अगर ये कर्ज लेता है, अब कर्ज लेने की सूरत में कर्ज लेना एक जायज अमल है लेकिन कर्ज वही आदमी ले जिसकी नीयत वाकियातन कर्ज की अदायगी करने की हो और कर्ज की अदायगी के असबाब भी उसके पास मौजूद हैं कि अगले एक दो महीने में रकम आ जाएगी और ये कर्ज अदा कर देगा, तो फिर इसके लिए कर्ज लेना भी जायज है। अब ये अगर कर्ज लेकर और इसको इस नीयत से, कुर्बानी की नीयत से लोग कर्ज दे भी दे तो इसमें भी कोई हरज नहीं है, कुर्बानी कर सकता है। लेकिन जब इसने जानवर कुर्बानी की नीयत से खरीद लिया और कुर्बानी इस पे वाजिब नहीं थी तो अब खास उस जानवर की कुर्बानी इसके ऊपर वाजिब हो जाएगी।
ठीक। जो शरी फकीर के अहकाम,
जो शरी फकीर के अहकाम है कि उस पर कुर्बानी वाजिब नहीं होती लेकिन वो कुर्बानी की नीयत से कोई जानवर खरीद लेता है तो अब उस पर खास उस जानवर की कुर्बानी वाजिब हो जाती है। अब उसके लिए जायज नहीं है कि ये जानवर को फरोख करे या जानवर को तब्दील करे या इससे भी अच्छा जानवर लाने की कोशिश करे, इसके ऊपर खास इस जानवर की कुर्बानी ही लाजिम है।
ठीक है। कुछ मैसेज भी शामिल करते हैं। एक सवाल है कि बहनों की शादी के हवाले से मुझ पर 24 लाख का कर्जा हो गया था, मेरे वालिद के दो मकान हैं, कुछ फ्लोर किराए पर दिए हुए और उसमें से और मेरी तनख्वाह ये दोनों मिलाकर 1,07,000 रुपए हैं, इससे घर के मामलात भी चलाता हूं और कुछ कर्जा भी अदा करता हूं। अब कहते हैं क्या मुझे पर कुर्बानी वाजिब होगी? एक तो सवाल इनका ये है, दूसरा इन्होंने जायदाद के हवाले से भी पूछा है कि मैंने बहनों के लिए 24 लाख खर्च कर दिए तो अब बहनों को जायदाद में से भी हिस्सा देना पड़ेगा।
तो पहला सवाल है कि 24 लाख रुपए के ये मकरूज हुए हैं, अब मकरूज होना तो अपनी जगह ठीक है, एक वाजे हुआ, लेकिन अब ये देखना होता है कि इनके पास इस 24 लाख कर्जे की अदायगी के लिए कोई और असबाब है, मसलन इनके पास रकम मौजूद है,
ठीक,
इनका बैंक बैलेंस मौजूद है, इनका अगर माल तिजारत है तो वो माल तिजारत कितना है, इनके पास रुपए पैसे कितने हैं, सोना चांदी जेवरात ये कितना है। अगर इतना है कि 24 लाख रुपए कर्जा अदा हो जाए फिर भी इनके पास इतना सोना या चांदी या रुपए पैसे प्राइस बॉन्ड, बाज लोग बड़ी लाखों वाली कमेटी डालते हैं तो वो कमेटी की रकम वो हाजत असलिया से जायद और कर्ज अदा कर देने के बाद भी अगर इतनी बचती है कि 52.5 तोला चांदी की मालियत तक वो पहुंचता है तो फिर कुर्बानी वाजिब होगी। और अगर इनके पास 24 लाख रुपए का कर्जा इतनी मालियत चढ़ चुकी है, उस कर्ज की अदायगी के लिए इनके पास कोई पैसे नहीं है, कोई हाजत से जायद कोई ऐसी चीज नहीं है कि जिसको फरोख करके भी ये कर्जा अदा कर सकें, बिलफर्ज है भी तब भी कर्ज अदा नहीं हो पाएगा, तो ये मकरूज हैं और मकरूज के ऊपर कुर्बानी वाजिब नहीं होती, खास करके ऐसे मकरूज जिसको कर्ज अदा करने के लिए कोई मालो असबाब मिलते हैं या मालो असबाब हैं लेकिन वो सब के सब कर्ज में डूबे हुए हैं तो फिर कुर्बानी वाजिब नहीं होगी।
यानी मिसाल के तौर पर अगर हम इसको चले काम नॉर्मल लें कि अगर किसी के पास 2 लाख रुपए का कर्जा है किसी पर,
जी
ठीक है, 2 लाख रुपए का कर्जा है और उसके पास अपने पास जो मौजूद है 2 तोले सोना उसके पास है, ठीक है, जिसको बेचना नहीं है ना कर्जे में देना है ना अदा करना है, 2 तोले सोना है, साथ उसके पास 20,000 रुपए हैं बिलफर्ज, सही, ये हम सब जब मिलाएं तो सोना और ये कर्जा ये सब मिल मिलाकर 2,40,000 बन जाते हैं,
ठीक
ठीक है, 2,40,000 हुए और उधर 2 लाख उस पर कर्जा है, तो क्या करेंगे इसके ऊपर?
अभी अगर 2,40,000 को फर्ज करें, अव्वलन तो अगर अल्लाह ताला ने दिया है तो बंदे को चाहिए कि कर्ज से जिस कदर जल्दी हो नजात पाए, बिल फर्ज अगर अदा नहीं करते लेकिन ये हम फर्ज करेंगे कि अगर ये 2,40,000 में से 2 लाख रुपए की अमाउंट गोया के कर्ज खा को दे देते हैं तो बाकी इनके पास बचता है 40,000 रुपए, तो 40,000 रुपए इनकी हाजत से जायद हैं, कर्ज से फारिग हैं, लेकिन ये निसाब के बराबर नहीं है। निसाब है 52.5 तोला चांदी कम अज कम, ठीक है। तो अब ये 40,000 में 52.5 तोला चांदी नहीं खरीदी जा सकती फिल वक्त, तो इस एतबार से ये रकम निसाब से कम हुई, तो इनके ऊपर कुर्बानी वाजिब नहीं होगी। लेकिन अगर हम यूं फर्ज कर लेंगे 2 लाख रुपए का कर्जा है, लेकिन इनके अपनी मिल्कियत में सोना चांदी प्राइस बॉन्ड, अगर इनका माल तिजारत है, इन सब चीजों को शामिल करें जमा कर लें, तो ये 5 लाख की अमाउंट बनती है। अब इस 5 लाख की इन साजो सामान से अगर 2 लाख ये अदा कर दें, 3 लाख रुपए का सोना चांदी माल तिजारत ये इनका बनता है, तो इनके ऊपर भी कुर्बानी वाजिब
होगी। नाज़रीन इकराम, मसाइल शायद आपको कुछ मुश्किल महसूस हो रहे हो कि बहुत ज्यादा, लेकिन यही मसाइल का हुस्न है। दीन इस्लाम ने जो अहकामात ये बयान किए गए, हम जब उसमें सीखेंगे, बाज़ वक़्त हम ये कहते तो हैं कर्जा है, और कर्जे से बढ़कर माल पास मौजूद है, कर्जे से बढ़कर एक्स्ट्रा कोई मकान अलग पड़ा हुआ है, प्लॉट है, चले हम इनकी तरफ ही आते हैं। इन्होंने जो कह दिया कि 24 लाख का कर्जा तो आ चुका, अब वालिद के जो मकान थे उसमें कुछ फ्लोर किराए पर दिए हुए, कुछ ये दीगर है, तो दो चीजें इन्होंने पूछी है कि बहनों की शादी पे 24 लाख रुपए खर्च किए हैं, तो अब भी हिस्सा देना पड़ेगा?
अब देखें, बहनों की शादी में 24 लाख रुपए अगर किसी भाई ने या चंद भाइयों ने मिलके खर्च किए हैं, तो बहनों से इनकी क्या डील हुई थी, इसको देखना होता है। बहनों को बतौर विरासत क्या चीज दी गई विरासत के नाम पर, कि वारिस साहब का अगर इंतकाल हो गया है तो अब भाई का इतना हिस्सा बनता है, बहन का इतना हिस्सा बनता है, तो लिहाजा हम आपके हिस्से की मिसाल के तौर पे 8 लाख रुपए अमाउंट बन रही है, तो ये 8 लाख रुपए हम आपको देते हैं। अगर बहन को दे दिए, देने के बाद कहा कि अब आप शादी में खर्च के लिए ये रकम हमें दे दें, ताकि मुख्तलिफ साजो सामान जो शादी के असबाब खरीदे जाएंगे वो खरीदे जा सकें, तो अब इसको तो वाजे तौर पर हम कह सकते हैं कि बेटी को अपने वालिद के तरके से विरासत मिल गई, मिलने के बाद अब वो रकम उसकी शादी में खर्च हो गई।
सही।
अब उमूमी तौर पे ऐसा नहीं होता, जैसे
यानी कब्जा नहीं दिया जाता या कुछ ऐसी बात,
ऐसा नहीं होता, ना ही ये कहा जाता है कि हम जो शादी करेंगे उसमें जो तुम्हें जहेज देंगे 2-2.5 लाख रुपए का जो फर्नीचर होगा, बेड होगा, और इसी तरह दीगर असबाब जो हम गोल्ड चढ़ाएंगे, तो ये सब होगा विरासत, वालिद साहब के तरके का हिस्सा होगा। तो उमूमी तौर पे शादी के मौके पर ऐसी कोई सराहत अब तक हमारे सामने नहीं आई कि किसी ने यूं अपनी बहनों की शादी के मौके पे इतनी सराहत की हो। अब जो भाई कर रहे होते हैं वो एक अपना अखलाकी फर्ज समझते हुए कि ये काम वालिद साहब यानी वालिद की जिम्मेदारी थी, लेकिन वालिद का इंतकाल होने की सूरत में अब हम उनके रूह को खुश करें और हम अपने वालिद साहब के कायम मुकाम होकर अपनी बहनों की शादी करें, तो ये जो अखलाकी एतबार से आदमी अपना एक जिम्मेदारी समझते हुए अब जो भी खर्चा करता है, अब वो हजारों में हो या लाखों में हो, या अब जितना कर्जा जितना खर्चा हम बढ़ाते रहेंगे तो ये तो शादी वाला खर्चा तो कम नहीं होता,
नहीं होता,
तो अब अगर जितना भी बढ़ाया तो ये सब आपकी तरफ से हुआ ऑप्शनली, आप पे लाजिम नहीं था, आपने अज खुद किया, मोहब्बत में किया, तो इसको विरासत का नाम नहीं दे सकते।
ठीक
कि हमने जो खर्चा किया, जो खाने के जो इतने अफराद आए थे, हमने जो शादी हॉल बुक करवाया, ये सब का सब समझो आपका विरासत हो गई, तो किस तरह हो गई?
अच्छा, बहन अगर कह भी दे कि मेरा जो विरासत में से बनता है हिस्सा आप लोग खर्चे करो, ये सब फिर भी नहीं होगा?
अगर बहन ने कहा कि मेरा जितना हिस्सा बनता है आप पहले उस हिस्से की अमाउंट अलग करें, फिर उसमें से जो भी आपको खर्चा करना है, फिर वो अगर वकील बनाती है ना कि मेरे हिस्से में से आप ये खर्च करें, तो फिर एक सूरत बन सकती है कि जिसमें हम कहें कि हाँ बहन को उसका हिस्सा दिया जा चुका है।
ठीक है, ठीक है। और ये तो हम वालिद के इंतकाल के बाद की बात कर रहे हैं, बाज़ औक़ात वालिद भी जिंदा होते हैं और भाई सहबेसियत अच्छे हो जाते हैं तो वो शादी कर रहे होते हैं, तो वालिद उनके जिम्मे लगा जाते हैं कि आप शादी करा दो और इनको बाद में हिस्सा नहीं देना।
तो देखें, ये भी तरीका कार तो गलत है, वारिस साहब का ये कहना कि मेरे मरने के बाद अब मेरी इन बेटियों का जिनकी मैंने शादी करवाई
उनको,
वारिस साहब भी वो भी लाखों लाख खर्च करके जाते हैं अपनी बच्चियों की शादी में, तो वो अपने बच्चों को ये पैगाम दे देते हैं कि इस बच्ची की शादी में 5 लाख खर्च हो गया, लिहाजा अब इसको मेरी विरासत से कोई हिस्सा इसका नहीं होगा, जो कुछ था वो इसकी शादी में खर्च कर दिया। भाई शादी में खर्च होने की सूरत में बहुत सारे खर्चे तो ऐसे होते हैं जिसका लड़की को तो कोई फायदा नहीं होता।
बिल्कुल,
बस शादी हाल आपने बुक करवाया 1-1.25 लाख का, लड़कियों का क्या फायदा हुआ? आपने जो खाना खिलाया 1000 अफराद को, तो लड़की के दुल्हन के पेट में जितना जाना था उतना ही गया खाना।
वो तो अब
इतने हजारों लोगों का खाना, ये किस तरह लड़की को बेनिफिट इसका हासिल हुआ? तो ये अब जो भी अखराजात हुए इसको हम विरासत का नाम नहीं दे सकते। दूसरी बात यह है कि विरासत होती है बाद वफात। जिंदगी में जो कुछ भी वालिद अपनी औलाद को देते हैं तो ये गिफ्ट है, तोहफा है, इसको विरासत नहीं कहेंगे। हाँ, विरासत होने की बात सूरतें हो सकती हैं कि जिसमें बकायदा बेटे और बाप में या बेटी और बाप में ये बकायदा तय हो कि अब मेरे मरने के बाद तुम्हारा मेरी जायदाद से कोई हिस्सा नहीं होगा, तुम्हें हम इतना इतना माल दे रहे हैं,
वो बतौर विरासत के, ये
बतौर विरासत, और लेने वाला भी ले रहा होता है। अब जब वालिद का इंतकाल हो गया, इंतकाल होने के बाद वो बेटा या वो बेटी अपने वालिद से किए हुए उस मुआहदे पे अब भी कायम रहे,
राशि ये
कि ठीक है वालिद साहब ने जो मुझे दिया था 5-10 लाख जो दिया था बतौर विरासत, तो मैं उसको बतौर विरासत ही तस्लीम करता हूँ, तो अब जाके उसका हिस्सा खत्म होगा और अब बकिया माल बकिया वर्षा का होगा, इसका फिर हिस्सा विरासत खत्म। लेकिन अगर ये कहता है कि नहीं, वो वालिद साहब से जो कुछ मुझे लेना था जल्दबाजी में वो एक जो भी था वो ले लिया, लेकिन मैं वालिद साहब के माल में वारिस हूँ, उस वक्त मुझे मिले थे 2 लाख रुपए आज से 15 साल पहले, और अब तो वालिद साहब की मकान की वैल्यू 1.5-2 करोड़ हो चुकी है, तो मेरे हिस्से में 2 लाख कहाँ से आ गए? तो बाज लोग यूं जल्दबाजी करके 15-20 साल पहले अपने वालदेन का मैं तो कहूंगा जीना हराम कर देते हैं और जबरदस्ती करके उनसे माल और असबाब निकलवाते हैं।
बिल्कुल ऐसे ही
हमें बस जिंदगी में दे दो, माँ बाप भी बेचारे परेशान होके दे ही देते हैं, लेकिन फिर माँ बाप के इंतकाल के बाद 15-20 साल बाद फिर वो खड़ा होता है कि मेरा हिस्सा वो तो पता नहीं कितना कम था। तो बहरहाल ऐसे मौके पर दोनों फरीके इनको दारुल इफ्ता अहले सुन्नत से रुजू करना चाहिए, मुफ्तियाने किराम से रुजू करना चाहिए, ताकि ये बात वाजे हो जाए कि आपका अब विरासत में हिस्सा है या नहीं है।
ठीक है, कुछ मैसेज और भी हैं। एक बड़ा अजीब सवाल है कि शोहर बड़ा कंजूस है, पैसे नहीं देता, खर्चे भी बहुत कम देता है, आमदनी बहुत अच्छी है लेकिन खर्च करने का दिल नहीं है और घर के मामलात में भी तंगी करता है।
अब देखें, औरत के जो औरत के हुकूक इस एतबार से जो शोहर पे लाजिम है वो ये है कि शोहर उसका लिबास का अहतमाम करे, सर्दी गर्मी के जरूरी, इसी तरीके से औरत के खाने पीने का बंदोबस्त करे, जैसा खुद खाता है तो औसत दर्जे का उस अंदाज का खाना औरत के लिए भी मुहैया करे। तो इस तरह की चीजें, रिहाइश है तो एक ऐसी सेपरेट रिहाइश जिसमें उस कमरे में बिलखसूस, सेपरेट से मुराद ही नहीं कि बकायदा अलग मकान ले, मतलब ऐसा एक रूम औरत को, औरत का हक है जिसमें किसी तीसरे शख्स की मुदाखलत ना हो, वक्त बेजा किसी भी वक्त
आना जाना, मतलब वो अपनी मर्जी,
ऐसा कॉमन रूम ना हो कि कोई भी उसमें आना जाना रखता हो, अलग से एक सेपरेट रूम एक औरत का हक है। तो अगर इस तरह की चीजें एक आदमी की तरफ से औरत को प्रोवाइड की जा चुकी हैं, अब औरत अलग से कहती है कि मुझे अलग से जेब खर्ची के तौर पे दिया जाए या रिफ्रेशमेंट के तौर पे कुछ ना कुछ समोसे आने चाहिए या ये आइटम आना चाहिए या आइसक्रीम खिलाओ और ये करें, अब आदमी ऐसे मौके पे अगर नहीं देता तो ये चीजें औरत के हुकूक में शामिल तो नहीं है, लेकिन जैसे कि सवाल से जाहिर है कंजूसी, तो ऐसे आदमी को कि जो खुद तो खा रहा हो और अपनी बीवी बच्चों को ना दे, तो इसको कोई भी, इस आदत को कोई भी पसंद नहीं करेगा।
पसंद।
अच्छा शफीक साहब, एक दारुल इफ्ता अहले सुन्नत में खारा दर में जब हुआ करता था मैं, तो एक केस इस नौयत का आया, बिलाखिर तलाक हो गई थी, लेकिन तलाक के असबाब में यही कंजूसी सरे फहरिस्त थी। जो लड़की के भाई थे वो आए थे, कहने लगे कि शोहर की कैफियत ऐसी है कि 2 समोसे वो घर लेकर आए, अपनी बीवी से कहा प्लेट लाओ, रायता भी था उसके लिए कटोरी लाओ, अब ये सारा सामान किचन से प्लेट कटोरी शोहर के सामने रख दी, शोहर ने बगैर राय लिए अकेले ही 2 समोसे खा लिए, बर्तन ले जाओ, ये उसका रोज का मामूल। यानी बीवी से पूछ तो ले, यानी कैसी, यानी अजीब सी कहता
है
बिल्कुल। हालांकि हमें दीन इस्लाम ने तरगीब ये दिलाई है कि हजरत सलमान फारसी रजी अल्लाह ताला अन्हो अपने साथ एक शख्स के साथ बैठे हुए थे, जैसा खुद लिबास पहने हुए थे वैसा ही लिबास उसका भी था, लेकिन वो कौन था, वो आपका गुलाम था।
अल्लाह,
तो आपने फरमाया हमें ये हुक्म दिया गया है कि जैसा लिबास खुद पहनो ऐसा ही लिबास अपने गुलामों को भी दो।
क्या बात,
जो खुद खा रहे हो अपने गुलामों को भी दो। तो एक आका और गुलाम का रिश्ता अपनी जगह, लेकिन ये तो आपके फैमिली मेंबर है ना, बीवी
बिल्कुल
बच्चे, ये तो आपके फैमिली मेंबर हैं, तो अपने बच्चों को आप क्या सिखा रहे हैं, कंजूसी, जबकि बाप पर वाजिब है कि अपने बच्चों को सखावत सिखाए, अल्लाह की राह में खर्च करना ये सिखाए। और आदमी के लिए ये वाजिब भी है, आला हज़रत रहमतुल्लाह अलैह जद्दुल मुमतार में एक मकाम पे फरमाया कि आदमी के ऊपर ये वाजिब है कि अपने अंदर से बुखल का वस्फ खत्म करे, और उस बुखल का वस्फ खत्म करने की आला हज़रत रहमतुल्लाह अलैह ने मिसाल ये इरशाद फरमाई कि अपने बीवी बच्चों पे खर्च करे,
खर्च करे, और ये सदका भी,
बिल्कुल सदका
नेकी वाला काम। मुझे वो हदीस याद आ गई, आपने ये बात सुनाई समोसों की, बड़ी अजीब सी, और भी फिर इससे कितनी चीजें आपस में नफरतें और क्या पैदा होती हैं। आपने कह ही दिया कि उनके बिलाखिर जुदाई का मामला हो गया। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को किसी ने दावत दी कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम से कहा कि वो मैं बेहतरीन शोरबा बनाया, वो शोरबे वाले आदमी थे, अच्छा बनाते थे, तो दावत दी कि आप खाना, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया आयशा भी, तो उन्होंने कहा नहीं आयशा नहीं, मतलब आप अकेले, मतलब था ही इतना, तो वो चाह रहे थे कि हुजूर खुशी खुशी और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम तनाव फरमाए, तो आपने मना कर दिया, नहीं गया। तो फिर उसने, फिर वो गए, उन्होंने एहतमाम और कर लिया, जब एहतमाम और कर लिया तो फिर उन्होंने दावत दी कि आप आयशा को भी साथ लाएं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के यहाँ ये क्या अंदाज, कितना खूबसूरत, यानी ये अंदाज है। तो ये वाकई अपने बीवी बच्चों पर, अपने अहले खाना पर भी, जब आपको अल्लाह ने दी है वुसत दी है, तो वुसत का सबसे पहला दर्जा ही अपने घर वालों पर। आप 10 मुहर्रम के फजीलते पढ़ते हैं तो आपको कहा जाता है घर वालों पर वुसत कीजिए, बच्चों पर, अहलो याल पर, आप रमजान शरीफ के हवाले से हैं तो अपने अहलो याल पर वुसत कीजिए। तो खाने के हवाले से ना हद से बिल्कुल ऐसा क्रॉस होना कि जिसमें आदमी कहे कि बहुत ज्यादा फजूल खर्चियों में या ऐसी चीजों में पड़ जाना कि उसमें कुछ शरी तकाजे आ जाएं, शरी हदूद कुछ क्रॉस हो, तो बिल्कुल इसकी इजाजत नहीं दी जाएगी। लेकिन हम उनके लिए बात करें कि जिनके पास है फिर भी वो उसके हवाले से अपना हाथ नहीं खोलते। कुरान पाक में दो बातें बयान की गई हैं कि ना ऐसे बन जाओ कि अपने हाथ वो गर्दन से बांध लो, और ना ऐसे बन जाओ कि हाथ बिल्कुल खुले हुए हों और फिर आप अपने आप को मलामत करो। ये दो दर्जे अल्लाह के राह में खर्च करने के हवाले से भी, तो दरमियानी जो चाल होती है और दरमियानी अंदाज होते हैं ये बहुत बेहतरीन होते हैं। इस अंदाज से म्याना रवि इख्तियार करते हुए अपनी जिंदगी के मामला चलाने चाहिए। नाजरीन इकराम, प्रोग्राम आपने मुनासा किया, अपना फीडबैक भी जरूर दीजिएगा, और हमारे प्रोग्राम का वक्त अपने इख्तिताम को पहुंचा है। की अमानिल्लाह।
जाने मसाइल तो उलमा से पूछे।